प्रातः स्मरणीय सद्गुरु कबीर, पूज्य संत भगवान, आदरणीय श्रोतागण, कार्यक्रम कबीर अमृत वाणी में अपने के हार्दिक हार्दिक स्वागत करे से हूँ। संतालोक सद्गुरु कबीर अनाथ बाल बाल शल्य आश्रम ज्ञानकूप कबीर नगर जनकपुर धाम आठ से ये रेडियो जनकपुर 97 मेगाहर्ट्ज के तरंग एक घंटा धरि सद्गुरु कबीर के दर्शन दृष्टिकोण, सामाजिक परिवेश, धर्म के अत्यंत महत्वपूर्ण व्याख्या आ संग्रह कने भजन के राग या वैसे संबंधित अपना अंतकरण के शुद्धिकरण खातिर हो वाला उपदेशात्मक कुछ परिचय सा अपने के बीच में परोसब। आशा है अपने सब कार्यक्रम श्रवण कर रख ले अपना अपना गृह में रेडियो के सेट खोल कर 97 मेगाहर्ट्ज सुने तो ये भी बहाना है एक ठाम बैठकर अति आधुनिक युग के उपयोग करें सब भाई बहन सब संगे बैठकर सत्संग के चर्चा करे कई दिन के मेहमान के भांति एगो पद यात्रा में निकलल ते बीच में पुराने जमाने में अनुमति होते चले धर्म के शुरुआत में संगम लोग परिक्रमा पर निकले चले जना परिक्रमा के प्रारंभ हो चुकल छे और वो जगह जगह पर रुक रुक कर सत्संग के चर्चा करते चले। ओले सबसे महत्वपूर्ण उपलब्धि ई होइ छल जे लोग सब सब कनेक देर के लिए घर द्वार के सब तनाव से बाहर निकल कर सत्संग के अत्यंत मधुर सुमधुर वातावरण में अपन कल्याणार्थ सब तरह के दर्शन सत्संग भजन प्रवचन सुन सुना अपने जिले के नहीं करे सर और उपसंग आयो प्रारंभ से और चल रहा है। मिथिलांचल में अंत गृह परिक्रमा शुरुआत हो चुकल है और सब लोग धर्म के लक्ष्य से निकल पड़ल घर से। आज हम सब सम्भवतः की होता दर्शन के मूल स्थल एगो भजन में संत भगवान रखे छथिन ये सदगुरु के वाणी हर दिन वो हर क्षण बैठा लिखता है जजमेंट प्रभु का यही है पार्लियामेंट। प्रभु के पार्लियामेंट की है प्रभु का यही है पार्लियामेंट हर दिन वो हर क्षण बैठा लिखता है जजमेंट प्रभु का यही है पार्लियामेंट। प्रभु के पार्लियामेंट कहाँ है अपने के हृदय स्थल अपने की अंतःकरण अपने की मन के बड़का बाजार से भीतर में शरीर के अंतःकरण में भीतर में लुकायल छे जहां से सब तरह के कल्पना परिकल्पना डिजाइन कायल जाय छे। हम सब तौर से सोचे छी जे की करबाक चाही ते उत्ते ठीक करनाय अति आवश्यक छे। आज जे व्यक्ति मन के भीतर में भजन के समावेश करा लै छथिन फिर हुनका परेशानी बहुत परेशानी से ओ पार निकल जाय छथि। प्रभु का यही है पार्लियामेंट। पार्लियामेंट के मतलब होइ छ संसद भवन जे सबसे देश के संसद सब बैठ कर एगो तय तमन्ना करे छ अत्यंत महत्वपूर्ण विषय के चर्चा करे छ जैसे संपूर्ण राष्ट्र के कल्याण के विषय होइ छ सारा दुनिया के साथ संबंध जोड़े के एगो रीति थीति के कायम कायल जाइ छ ओटा पार्लियामेंट से जे हम सब चुनाव के माध्यम से सरकार के जिम्मा दे छे ओमें से चुने छे एकटा प्रधानमंत्री के जे मंत्री संपूर्ण धर देश भर के लेल डिजाइन कायल जाय छे सब क्षेत्र के व्यक्ति के ओमें जोड़ल जाय छे। तो ओ पार्लियामेंट से हम बाहर देखे छे जेकरा हम सब चुनाव कहे छे जेकरा मत दे छे और मत दे के व्यक्ति के जिताबे छे। कबीर साहब के अनुयायी कबीर साहब के दर्शन दृष्टिकोण पर चर्चा के हर व्यक्ति ओ बुझ लेने छथिन जे बाहरी पार्लियामेंट और भीतर के पार्लियामेंट में की अंतर छे। ओ कहथिन जे एगो पार्लियामेंट अपने के भीतर में एगो संसद भवन अपने के भीतर में या सब चीज के डिजाइन अपने होइ छे भीतर के व्यवस्था केना कायल जाए बाहर के व्यवस्था केना कायल जाए और चर्चा परिचर्चा के मुख्य बिंदु बनाए जाए छे। ओ कहथिन प्रभु का यही है पार्लियामेंट ओ तो संसद में जनता के पार्लियामेंट छे वो जनता द्वारा विनियोजित पार्लियामेंट से लेकिन प्रभु के पार्लियामेंट कहाँ से? सद्गुरु के पार्लियामेंट अपने और हमारा हृदय में से। हर दिल वो हर क्षण बैठा, प्रभु रोज कहाँ बैठे थे? अपने के दिल में। कखन? हर एक क्षण, हर एक पल हम सांस ले छे उनकर सहभागिता से, उनका अनुमति से, उनकर प्रत्यक्ष संलग्नता से। हर से हर दिल वो हर क्षण बैठा, लिखता है जजमेंट प्रभु का, यही है पार्लियामेंट। बाल सफेदी नोटिस आया, हाई कोर्ट का फैसला आया, किनको बाल सफेद भ गए, केस पाई गए, इन्हें जाओ जो उनका एक नोटिस से ले ले, सूचना समन, जरा कोनो अपने काम करे छे त अदालत से सूचना पत्र आवे, ये बताओ वहां के की अवस्था है, और ऊंचे लाल जहां के जवाब चाहिए। बाल सफेदी नोटिस आया, हाई कोर्ट का फैसला आया,
द्वार पे आए झट से गवर्नमेंट सर्वेंट, प्रभु का यही है पार्लियामेंट। गवर्नमेंट के सर्वेंट अपने लग से, गवर्नमेंट के सर्वेंट नौकर से पत्र लगावे छे कि यो अहाँ के फलाना जगह जवाब चाहिए। पहले सूचना काटे छे, कोनो भी आदमी के भला या बुरा कुछ जानकारी होइ छे तो पहले पुलिस के मादे अपने लग गवर्नमेंट के सूचना आवे छे, जहाँ चलियो कचहरी में, अदालत में, पुलिस लग, जे कोनो गलती के लिए अगर नहीं के लिए तो अपने के भी अगर भर वाला आदमी छे तो ओकरो सूचना आवे छे, तो अगर बढ़िया काज के लिए लेकिन तैयो बाल सफेद हेते, केस तो पकते न, तो पाई गए जिनकर केस उभला हुनका ला सूचना चल अल। आब हमरा सबके बुझ लेबाक चाही जे हम सब विदा के बेर भ गेले, एटा एटा पत्र चल अल। बाल सफेदी नोटिस आया, हाई कोर्ट का फैसला आया, द्वार पे आए झट से गवर्नमेंट सर्वेंट, प्रभु का यही है पार्लियामेंट। प्रभु एनाहिते पार्लियामेंट चलबे छथिन, ओ सूचना के माध्यम से केस पका दे छथिन। अपने केस पाई गेल तो अपने बुझ लो जे हम वृद्ध अवस्था के प्राप्त करी छी, अब हमरा ये है जे अब जाय के तैयारी करे के चाहिए। बड़ी अदालत मानुष देही, कर्म फैसला इन में होई। बड़ी अदालत जे छे से मानुष के देह छे, मानुष के देह विशाल, सब चीज के संचालक छे, और कर्म फैसला इसमें होई, अही के भीतर में कर्म के फैसला होई छे। या नेकी कर न सके तो लगे नरक में टेंट, प्रभु का यही है पार्लियामेंट। अगर यहाँ यह अपने नेकी नहीं कर सके छी, भलाई नहीं कर सके छी, शुभ कर्म नहीं कर सके छी, कल्याणकारी बात नहीं कर सके छी, सेवा नहीं कर सके छी, तो अपने ये बुझलू जे अपने के लागे, हमरा लागे लगे नरक में टेंट, स्वर्ग में नहीं नरक में टेंट लगते, प्रभु का यही है पार्लियामेंट। काम न देगी आना कानी, सॉरी, काम न देगी आना कानी। अगर अपने कोनो तरीका से आना कानी करवे जे नहीं हमरा जेबाक नहीं है, जब कोनो अपराध करे छे व्यक्ति तो पुलिस अवे छे तो कहे छे हमरा नहीं पकड़ू, लेकिन कोनो झूठ चले वाला नहीं छे, पुलिस आब गए तो वाला धैल लेते, हथकड़ी तैयार से। काम न देगी आना तानी, नहीं चलेगी खिंचा तानी, और नहीं चलेगी सीना तानी। अगर कितनो बड़का पावरफुल आदमी छे और अगर अपराध अहाँ कर देने छे तो याद रखू गवर्नमेंट से बड़का कोई नहीं बच सके, कानून से बाहर कोई नहीं जा सके, कानून ओकरा झट से धरते, ते लेल कानून के कदर करवाक चाहिए। और कानून कानून एहन चीज है ना जैमे व्यक्ति के सुरक्षा भी छे, कानून के मान के चलित रहबे तो अपने के बहुत सुरक्षा देत कानून, बचावत कानून। कानून के नंगे के प्रयास करबे तो दिक्कत है, तो फिर कानून के डिजाइन केनहार व्यक्ति, कानून कोन तरह के छे, आज देश में जे विरोध भ रहल छै कानूने बनाबक लेल, कानून कमजोर होइ छै तो कानून बढ़िया कानून बनाबे, सर्वपक्षीय कानून बनाबे, कल्याणकारी कानून बनाबे, तेकर बाद में जाकर वो कानून लागू जो होइ छै तो बढ़िया होइ छै। आइ हमरा सबके झगड़ा जे फसल छै से कानून में, कानून बढ़िया नहीं छै, वो बढ़िया कानून केना बनतै ताहि खातिर लोग सब जोर लगा रहल छै। सब नेता सब अपन अपन इम्प्लीमेंट अपन अपन तर्क दै छथिन जे कानून निक बनाओ, और कानून निक बनि जेतै तऽ ओकरा लागू करे के चाही। काम न देगी आना तानी, नहीं चलेगी सीना तानी, एक दिन सबको जाना होगा, एक दिन सबको जाना होगा, ये तन रेस्टोरेंट, प्रभु का यही है पार्लियामेंट। वाह, ये तन है रेस्टोरेंट, कनेक दिन रुक जाओ फिर एक छोड़ कर चल जाए पड़त। संत सिपाही चौराहे का लाल हरी झंडी दिखलाता, संत सिपाही की करे छे? संत एगो सिपाही छे। संत के अपने कदर करियो, संत के बात के ध्यान धरियो। कोनो संप्रदाय के जे संत छे वो खास कर के जे खुद कोनो तरह की हिंसा नहीं करे छे, वो व्यक्ति अपनो नहीं करे छे और लोग के प्रेरित करे छे जे अपने नहीं करो। संत सिपाही चौराहे का लाल हरी झंडी दिखलाता, वो कखनो जाय के झंडा दिखबे छे, जना कि ट्रेन खुले छे तो दू रंग के झंडी है, रेड छे लाल रंग के छे, तो एक लेल रुकल जाय छे, खतरा के चिन्ह छे, और हरी छे तो अहाँ बढ़ू अगाड़ी। वो दोनों ड्राइवर के लाइन क्लियर करे छे जे अहाँ ऐसे अइ के माध्यम से अगाड़ी बढ़ी या खतरे को देख न पाए तो होता एक्सीडेंट। अगर खतरा ने अपने देखा सकलिए तो होगा एक्सीडेंट, प्रभु का यही है पार्लियामेंट। अगर बात के अपने नहीं बुझबे, जबरदस्त प्रभावी चलबे, तो याद रखो जो एक्सीडेंट कन्फर्म छे। सदगुरु है बुकिंग कलेक्टर। सदगुरु के कहे छथिन वो बुलिंग बुकिंग क्लस्टर छथिन। वेद शास्त्र में वेद शास्त्र के पॉइंट बताकर फांसी से वो बरी कर देता। वाह, सदगुरु कबीर सदगुरु की करे छथिन जो वो सारा बुकिंग के, सारा गाड़ी के, सारा कानून के बहुत उत्तम व्याख्याकार छथिन, और वही व्याख्या के माध्यम से अ के अगाड़ी खींचल जा सकैए। वो कहे छथिन सदगुरु है बुकिंग कलेक्टर, वेद शास्त्र के पॉइंट बताकर फांसी से वो वरी कर देती। फांसी जे छै ओ फांसी से वो बाहर निकाल दे छथिन, फांसी से वो वरी कर देता। सेंट वो परसेंट प्रभु का यही है पार्लियामेंट। वो सेंट परसेंट अपने कोनो तरह के अपने से अपराध भ रहल है, हिंसा भ रहल है, तो वो की करते छुटिया के वो एकदम मुक्त कर देते। तो अति आवश्यकता से जे हम सब बाहर बाहर दौड़े छी, बाहर ही जते भी तनाव से, जते भी दबाव से, जते भी झंझट से, एक हम सब निकल के लिए अपना जगह पर से अपन पार्लियामेंट के ठीक करे पड़ते। फिर सुनाबी प्रभु का यही है पार्लियामेंट। हर दिन वो हर दिल वो हर क्षण बैठा लिखता है जजमेंट, प्रभु का यही है पार्लियामेंट। बाल सफेदी नोटिस आया, हाई कोर्ट का फैसला आया, द्वार पे आए झट से गवर्नमेंट सर्वेंट, प्रभु का यही है पार्लियामेंट। बड़ी अदालत मानुष देही, कर्म फैसला इनमें होई, या नेकी तू कर न सके तो लगे नरक में टेंट, प्रभु का यही है पार्लियामेंट। काम न देगी आना ताने, नहीं चलेगी सीना तानी, एक दिन सबको जाना होगा ये तन रेस्टोरेंट, प्रभु का यही है पार्लियामेंट। संत सिपाही चौराहे का लाल हरी झंडी दिखलाता, या खतरे को देख न पाए तो होगा एक्सीडेंट, प्रभु का यही है पार्लियामेंट। सदगुरु है बुकिंग क्लस्टर, वेद शास्त्र के पॉइंट बताकर फांसी से वो वरी कर देता। सेंट वो परसेंट, प्रभु का यही है पार्लियामेंट। अपने सब सुन रहल छी कार्यक्रम कबीर अमृत वाणी, और एमे हम व्याख्या कर रहल छी कुछ संत के वाणी। आशा है अपने सब श्रवण करे थे, सुने छी एटा सुमधुर भजन।
आहो जाग जग के जाढ़ा जी, भरमणि दत्या त्यागी दियौ हो, प्रेमी भैया हो सुता सुतल बहुता, दिनमा हो भी बीतलो से उठी, उठी के भजन लग जाइयो। आ मानुष जन्म अनुपाचो चोला से व्यर्थ व्यर्थ नहीं गमा गमयौ हबे थे व्यर्थ नहीं गमा गमब प्रेमी भैया फेरू फेरू नहीं पैब ऐसान दे देह से उठी उठी के भजन में लग जाइ मातु पिता और सूतना नाड़ी से और जग के पारी परिजान और जग के पारी प्रेमी भैया स्वाथ होला कर सब प्रीत से कोई नहीं जग में आपन यही थी हापुर के कल भेल राजा से सब सब जीव के बदनाम कर हो सब जीव के बदनाम कर प्रेमी भैया ओ नेमी नेमी हो धामी सबके जीव खा खाए लगे का के करो न छोड़ी दिल काई हो आ मोहरिसा अति आंधिया सब सब जीव विषय में मातल सब आजीव विषय में मातल सब जीव विषय में मातल है भैया हो ये मरी के बेरिया चेतहु सबेरा से
भजन के आवश्यकता छे और गुरु के निर्देशन में जिंदगी के केनाहुतों को झुकता के ओमे जोड़ के जरूरी छे। हमरा सब अपना ढंग से कतौ कोनो जगह उझरा जाए छी, एकर आवश्यकता छै। आब आइ एहन परिवेश छै जे हमरा लेल के सोच देतै। ओना सत्संग के अभियान सब, सत्संग सब व्यक्ति के अत्यंत व्यक्तिगत यात्रा होइ छै। सत्संग के विकास से समाज के, व्यक्ति के, समाज के, परिवार के और राष्ट्र के संग ही विश्व के कल्याण हेतै। कहियो काल हम सब कल्याणकारी मार्ग में जाइतो में गहिगर अर्थ से चुकैत रहै छी, तऽ हमरा सबके अपने ठीक हुअ पड़तै। और परिक्रमा के विषय के अभी माहौल चल रहल छै मिथिलांचल में, और अपने सबके जानकारी देब जे हम एकटा नया विषय आइ प्रवेश करे जा रहल छी। और हमरा ई कबीर अमृत बाणी रेडियो जनकपुर 97 MHz के तरंग पर अत्यंत दूर के महत्वपूर्ण अतिथि आबि चुकल छथि, हुनका से परिचयो करायब आ हम भाषो परिवर्तन करब, हुनका से नेपाली भाषा में बातचीत करब। एकटा नया आयाम में, नेपाल नया तरंग में, नया जोश जागर के साथे नेपाल भर के मात्रे ने धर्म दर्शन के, ज्ञान के, विज्ञान के माध्यम से, विज्ञान के माध्यम से ज्ञान और ज्ञान के माध्यम से विज्ञान के एकटा सुभोषित करे वाला नया परिवेश नेपाल में, नया आयाम शुरुआत भेले, एगो नया तरंग अले धर्म के दुनिया में। तो ओहि के साथे जोड़ब और इहो जोड़ब जे आवश्यकता छै धार्मिक चर्चा के पूरे देश भर में, तो ओहि के विशेषज्ञ जोड़ब आई के कार्यक्रम में। बड़ी दूर के महत्वपूर्ण अतिथि छथि, हुनके से परिचय और हुनके मुँह के वाणी से सब है चीज प्राप्त करब। नेपाल के जगत गुरु आचार्य श्री मोहन शरण देवाचार्य के प्रतिनिधि के रूप में, जे प्रथम नेपाल के जगत गुरु के रूप में छथि, अभी देह में छथि और हुनकर एक अभियान चल रहा है, वही के संबंधित की धार्मिक क्रियाकलाप सब नेपाल भर में संचालन है, नेपाल से बाहर को संचालन है, वह सब परिवेश में चर्चा करब। अतिथि मूर्ति के हुनके से परिचय और हुनकर विषय में प्रसंग के लिए हुनका स्वागत करै छी। अपने सब आराम से सत्संग श्रवण कर जाब। हजूर लाइक कार्यक्रम कबीर अमृत बाणी में हार्दिक स्वागत करूँ। सो परिचय अनि आज हाम्रो जगत गुरु को बारे में हजूर ले राख्नुहुन्छ भन्ने आशा गर्दछु।
धन्यवाद। जय श्री राधे श्याम स्वामी जी। यस रेडियो जनकपुरमा नेपालको एकमात्र जगद्गुरुपीठ चतराधाम प्राचीन हरिद्वारको तर्फबाट आज मिथिलाञ्चलवासी भक्तजन र श्रद्धालु श्रोताहरूका माझ नेपालको जगद्गुरुपीठ, नेपालको चाहिँ नि प्रथम एकमात्र जगद्गुरुको बारेमा यस रेडियो मार्फत केही जानकारीहरू राख्ने जुन अवसर प्रदान गर्नुभएको छ र यहाँ स्वामीजीको दर्शन पाउन पनि पाएँ मैले आज, अत्यन्त खुसी लागेको छ। म जगद्गुरुपीठ चतरा धाम अन्तर्गत नेपालको प्रथम जगद्गुरुलाई नेपाल सरकारद्वारा प्रदान गरिएको काठमाडौँस्थित ललितपुरस्थित शङ्खमूलमा रहेको जगद्गुरु आश्रमको एक सदस्यको नाताले म विष्णु शरण वशिष्ठ को तर्फबाट सम्पूर्ण श्रोताहरूलाई चाहिँ म मेरो परिचय यसरी गर्न चाहन्छु। म नेपालको प्रथम जगद्गुरु श्री बाल सन्त मोहन शरण देवाचार्य महाराजश्रीको छोटो परिचय दिन चाहन्छु। वैदिक सनातन धर्ममा जगद्गुरुको महिमा महत्त्व अत्यन्त ठुलो छ। हामीले सुनेका छौँ जगद्गुरु शङ्कराचार्य, जगद्गुरु वल्लभाचार्य, माधवाचार्य, रामानुजाचार्य, रामानन्दाचार्य, यस्ता चाहिँ हाम्रा छ जगद्गुरुहरू चाहिँ हाम्रा वैदिक जगद्गुरुहरू छन्। र हामीले अहिलेसम्म सुनिरहेका, नेपालीहरूले सुनिरहेको भारतमा मात्र जगद्गुरुहरू चाहिँ रहेको हामीले सुनेका थियौँ, तिनै जगद्गुरुहरूको गद्दी परम्परा अन्तर्गत शिष्य बनेर दीक्षित बनेर नेपालमा पनि रामानुज सम्प्रदाय, रामानन्द सम्प्रदाय, निम्बार्क सम्प्रदाय, शङ्कराचार्य सम्प्रदाय, विभिन्न दर्शनका आचार्यहरूका अनुयायीहरू नेपालमा देख्ने गरेका थियौँ। र जगद्गुरुहरू सधैँ भारतबाट मात्रै आउने गरेका थिए। तर नेपालको इतिहासमा 67 साल वैशाख 1 गते एउटा यस्तो इतिहास रह्यो जुन 2010 को अप्रिल 14 तारिक नेपालको एउटा पुत्रले, एउटा छोरोले, नेपाली माटोमा हुर्किएको एउटा सन्तले पहिलो जगद्गुरुको उपाधि चाहिँ नि काशीको पण्डित सभा काशी विद्वत परिषदबाट चाहिँ नि जगद्गुरुको उपाधि प्राप्त गर्दा वास्तवमै नेपालीहरूको एउटा शिर चाहिँ नि ठाडो भएको छ। धार्मिक जगत नेपाली धार्मिक जगत साँच्चै नै एउटा चाहिँ पूर्ण भएको छ। आज हामी धार्मिक रूपमा हामी नेपालीहरू पनि पूर्ण रूपले स्वतन्त्र भएका छौँ। धार्मिक कुनै पनि निर्णय गर्न सक्ने एउटा क्षमतावान भएका छौँ र नेपालीहरूले जगद्गुरु पाएको छ, यो नै गौरवान्वित बन्ने कुरा हो।
हाम्रो जगद्गुरु बाल सन्त मोहन शरण देवाचार्यको विषयमा आज चर्चा गर्दैछौँ। खुसी लागेको छ हजुरलाई निम्त्याउन पाउँदा र सम्पूर्ण श्रोता बन्धुहरूमा एकाबिहान कवीर अमृत वाणी को द्वारा तपाईँको उहाँको विषयमा चर्चा गर्न सुअवसर पाएका छौँ। उहाँको शिक्षा दीक्षाको बारेमा हजुर के छ, उहाँको शिक्षा कति छ?
जगद्गुरु महाराज श्रीको थोरै मैले बाल्यकालको पनि प्रसङ्ग निकाल्न चाहन्छु। उहाँ चाहिँ नि झापा जिल्लाको बुधबारी भन्ने ठाउँमा जन्मनु भएको हो। उहाँको चाहिँ बाल्यकाल अत्यन्त धार्मिक वातावरणमा बितेको थियो र उहाँको त रुचि नै एकदम संस्कृततिर मात्रै थियो।
अच्छा।
उहाँ चाहिँ नि स्कुल जाँदा भयो या चाहिँ बाटोतिर कहीँ हिँड्दा पनि भयो, साफ राम्रो राम्रो ढुङ्गा भेट्नु भयो भने पनि ओहो यो त भगवान् हो भनेर ल्याएर चाहिँ नि तुलसाको मुठमा पिपलको रुखमा ल्याएर चाहिँ राखेर घरमा भएको रुखमा ल्याएर रुखमन्त्र पूजा गर्नुहुन्थ्यो। त्यो ढुङ्गाप्रति साह्रै श्रद्धा थियो। सायद उहाँको पिताजी डिलीराम भट्टराई हुनुहुन्थ्यो, उहाँले घरमा सेवा गर्ने गरेको शालिग्राम जो हुनुहुन्थ्यो, त्यो शालिग्रामको सेवा गरेको देखेर हुनसक्छ या किन हुनसक्छ, उहाँले चाहिँ त्यो पत्थरप्रति साह्रै नै प्रेम गर्नुहुन्थ्यो र चाहिँ हाम्रो वैदिक सनातन धर्मले पूजा गरेका हरेक चिजहरूलाई चाहिँ उहाँ चाहिँ बडो श्रद्धापूर्वक पूजा गर्नुहुन्थ्यो। उहाँमा रुचि भनेकै भगवत प्रेम र भगवत भक्ति मात्रै थियो। त्यही सन्दर्भमा उहाँले चाहिँ नि झापा जिल्लाकै अर्जुनधारा एउटा संस्कृत माविबाट चाहिँ नि स्कुलको शिक्षा चाहिँ सम्पन्न गर्नुभयो र त्यसै क्रममा उहाँ वृन्दावन जानुभयो र वृन्दावन गएर चाहिँ अध्ययनको क्रम सुरु गर्नुभयो र उहाँले चाहिँ सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयबाट चाहिँ अध्ययन पुरा गर्नुभयो। अध्ययनकै क्रममा नै उहाँ चाहिँ नेपालमा आउने क्रमहरू धेरै बढ्दो भयो।
उहाँको अध्ययन पुरा भने त्यसको एउटा हाम्रो होला नि के, उहाँको कति स्तरसम्म शैक्षिक शिक्षाको एउटा बारेमा मान्छेलाई थाहा हुन्छ कि हाम्रो जगद्गुरुको शैक्षिक स्तर यो विषयको छ, त्यसको बारेमा भनिदिनुहोस् न।
ए उहाँले आचार्य त सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयबाट
आचार्य
गर्नुभयो, तर विशेषतः उहाँले चाहिँ त्यो एकाडेमिक शिक्षालाई जुन महत्त्व दिनु पर्थ्यो त्योभन्दा पनि खोज र अनुसन्धानलाई बढी प्राथमिकता दिनुभयो र त्यसमा पनि त्यसै प्रसङ्गमा जब चाहिँ नेपालमा आउने क्रम उहाँको बढ्दो भयो, नेपालमा चाहिँ नि झापाभन्दा पनि पश्चिमका जिल्लाहरूमा पोखरा क्षेत्रतिर जब चाहिँ उहाँ आउने क्रम बढ्यो, बढ्ने क्रममा त्यहाँका भक्तहरूले उहाँलाई चाहिँ अत्यन्त रुचाउनुभयो। उहाँको चाहिँ राष्ट्रवादिता, उहाँको चाहिँ नेपाली माटोको विशेषतः नेपालका शालिग्राम भगवान्, विश्वका कुनै पनि मन्दिरमा आज चाहिँ तपाईँ अमेरिका जानुहोस् या तपाईँ चाहिँ अस्ट्रेलिया जानुहोस् या अहिले भनौँ विशेषतः इस्कोन सेन्टर लिएर चाहिँ विश्वमा चाहिँ वैदिक सनातन धर्मको प्रचार प्रसार गरेको छ अन्तर्राष्ट्रिय स्तरमा, या कुनै पनि मन्दिरमा हिन्दू मन्दिरहरूमा जानुभयो भने त्यो मन्दिरको मूर्तिमा प्राण तब मात्रै भरिन्छ जब चाहिँ त्यहाँ शालिग्राम भगवान्को स्थान हुन्छ। भनेपछि विश्वमा पूजित शालिग्राम कहीँ पनि पाइँदैन जो नेपालको गण्डकी नदीमा मात्रै पाइन्छ। नेपालको शालिग्राम
हाम्रो जगद्गुरुको सशरीर अहिले उमेर कति होला?
उहाँ अहिले लगभग 40 वर्ष पुग्नुभयो।
40 वर्ष पुग्नुभयो। खुसी लाग्छ आज हामी एउटा आफ्नै देशको अत्यन्त महत्त्वपूर्ण सम्पत्तिको विषयमा चर्चा गर्दैछौँ र उहाँ हाम्रो जगद्गुरु हुनुहुन्छ। उहाँको बारेमा अहिले यो पीठ कहाँ कहाँ निर्माण गर्नुभएको छ, उहाँको स्थान कहाँ कहाँ बनेको छ, जगद्गुरु पीठ सायद छ कहाँ कहाँ छ?
नेपालको प्रथम जगद्गुरु पीठ जब जगद्गुरु बाल सन्त मोहन शरण देवाचार्य महाराज श्रीले बरा क्षेत्र स्थित चतराधाममा जानुभयो, आफ्ना मातापितालाई छोरोले पढेर आएपछि पहिला भागवत सुनाउनुपर्छ भन्ने एउटा प्रचलन छ हाम्रो वैदिक संस्कृतिमा, त्यही आफ्नो कर्तव्य पुरा गर्नको लागि चतराधाम जगद्गुरु पीठमा जब चतराधाममा बरा क्षेत्रमा गएर चाहिँ कथा श्रवण गर्ने मातापिताको इच्छा पुरा गर्न उहाँ जानुभयो र त्यहाँ चतराधाममा पुगेर चाहिँ एउटा पवित्र स्थल त्यहाँ गएर चाहिँ कथा सुनाउने क्रममा सुनाइसकेपछि त्यहाँको त्यो ठाउँको वातावरण मनोरम दृश्यलाई देख्दाखेरि यस्तो यो हरिद्वार जस्तै ठाउँ त्यहाँ गयो भने थाहा हुन्छ, हजुर पनि पुग्नु भएको छैन छैन, पुग्नुभयो भने थाहा हुन्छ, त्यो हरिद्वारभन्दा अति राम्रो ठाउँ छ,
भारतको हरिद्वारभन्दा
राम्रो ठाउँ छ। कौशिकी नदी कलकल प्रवाह हुन्छ, खुला तल त्यो पहाडको काखमा खुला चाहिँ कौशिकी नदीको चाहिँ ठुलो चाहिँ एउटा फाँट छ, जङ्गल छ, नदी छ, प्रवाह छ, अनि यस्तै क्रममा त्यहाँ उहाँलाई चाहिँ बस्न मन लाग्यो।
पहिले त्यहाँ बस्ती थिएन,
त्यहाँ त त्यो जङ्गल थियो, बगर थियो, त्यहाँ चाहिँ मुर्दा पोल्ने ठाउँ मात्र थियो। जब त्यहाँ जानुभयो उहाँलाई त्यो त्यत्तिकै मनमोहक भयो त्यो ठाउँ, आहा यो ठाउँको विकास गर्न सके, यो ठाउँको चाहिँ धार्मिक पर्यटन प्रवर्धन गर्न सके, यहाँ चाहिँ यो त वास्तवमै चाहिँ हरिद्वार हो भनेर उहाँले खोज्दाखेरि वास्तवमा के पत्ता लाग्यो भने त्यो साँच्चै नै हरिद्वार नै रहेछ। भारतको हरिद्वार चाहिँ नि पछि बनेको हरिद्वार र प्राचीन हरिद्वार भनेको चाहिँ सतराधाम
नेपालमै रहेछ
भनेर उहाँले पहिलो कुरो पत्ता लगाउनुभयो। नेपालमा प्राचीन हरिद्वार धाम छ र प्राचीन हरिद्वार सतराधाम नै हो भनेर उहाँले प्रमाणित नै गर्नुभयो र यसरी त्यो ठाउँमा उहाँ बस्न सुरु गर्नुभयो। बस्ने पहिलो सुरुवातमा उहाँले चाहिँ एउटा आफ्नो साधना पद्धति निम्बार्क सम्प्रदायमा चाहिँ दीक्षित हुनुहुन्थ्यो उहाँ। उहाँले चाहिँ गोपालजीको मन्त्र अष्टादश गोपाल महामन्त्रको अनुष्ठान गर्नुभयो 4 महिनाको, र त्यस पछाडि उहाँले पैदल यात्रा गर्नुभयो। कौशिकी नदीको जललाई लिएर मुक्तिनाथसम्म चाहिँ चढाउने यात्रा उहाँले चाहिँ पैदल यात्रा गर्नुभयो, त्यो जल लिएर जानुभयो र 55 दिनको यात्रा सकेर उहाँले गोपाल महायज्ञ सम्पन्न गर्नुभयो, विशाल गोपाल महायज्ञ। अनि त्यही यज्ञबाट चाहिँ रहेको शेष चाहिँ केही पैसा थियो, त्यही पैसाबाट यहाँ भक्तजनहरू आउँछन् एउटा कुटी बनाउन यहाँनिर भनेर चाहिँ भक्तहरू अब यहाँ कति मृत शरीरहरू लिएर चाहिँ संस्कार गर्न आउँछन्, कमसेकम बस्ने ठाउँ छैन यहाँ भनेर चाहिँ एउटा सानो चाहिँ कुटिया बनाउन खोज्नु भएको थियो। त्यसैले एउटा यस्तो रूप लियो र उहाँले त्यस पछाडि त्यहाँ चाहिँ त्यो यज्ञ पछाडि चाहिँ एकजना भक्तले भन्नुभएको थियो, नेपालमा चाहिँ पूर्व प्रधानमन्त्री नगेन्द्र प्रसाद रिजालले कोशी नदीमा चाहिँ कुम्भ मेला लाउने प्रयास गर्नुभएको थियो अरे, सोच्नुभएको थियो अरे, यत्रो नदी छ, यत्रो प्रवाह छ, हामी हरिद्वार जान्छौँ, गङ्गा जान्छौँ, होइन कुम्भ मेला चाहिँ लाउन पाए हुन्थ्यो भनेर चाहिँ उहाँले सोच्नुभएको थियो भन्ने कुरा उहाँले सुनेपछि किन कुम्भ मेला लाउने, प्रधानमन्त्रीले कसरी सोच्नुभयो त कुम्भ मेला लाउने भनेर भन्दाखेरि उहाँले त्यसै बारेमा खोज र अनुसन्धान गर्न सुरु भयो गर्नुभयो। गर्दा गर्दा के थाहा पाइयो भने भारतका हरिद्वार प्रयाग उज्जैनमा चाहिँ अमृतका थोपा झरेर कुम्भ मेला भएको रहेछ, तर नेपालको पिण्डेश्वर धाम जो छ त्यो चाहिँ अमृतको छालीबाट नै स्थापना भएको रहेछ। अरे बाबा, भारतमा अमृतका थोपा झर्दा कुम्भ मेला हुन्छ भने नेपालमा चाहिँ अमृतको छाली नै स्थापना भएको ठाउँमा कुम्भ मेला किन नहुने? उहाँले यो कुरालाई अझ खोज्दै जाँदा त नेपालमा कुम्भ मेला भएकै चाहिँ प्रमाण प्राप्त गर्नुभयो।
अनि पूर्वमा पनि धेरै पहिले पनि भएको रहेछ,
सत्ययुगदेखि नै कुम्भ मेला हुने गरेको, बिचमा चाहिँ त्यो कुम्भ मेला टुटेको रहेछ, अब यो कुम्भलाई स्थापना गर्नुपर्छ भनेर चाहिँ उहाँ लागि पर्नुभयो। नेपालका प्रत्येक भक्तहरूलाई जगाउँदै जानुभयो र कुम्भ स्थापना गरेर छाड्नु पऱ्यो। 59 सालमा कुम्भ मेला पनि सम्पन्न भयो। कुम्भ मेला भइसकेपछि चाहिँ भारतका विद्वानहरूले उहाँको चाहिँ मूल्याङ्कन गरे र उहाँलाई जगद्गुरु उपाधि दिनुपर्छ भनेर प्रस्ताव गरे, अनि उहाँलाई जगद्गुरुको उपाधिको प्रस्ताव चाहिँ लगभग 4 वर्ष पछाडि उहाँले 59 सालमा कुम्भ मेला सम्पन्न भयो र त्यस पछाडि 64 सालमा पनि भयो कुम्भ अर्धकुम्भ मेला। त्यस पछाडि चाहिँ पूर्ण रूपमा त कुम्भ प्रमाणित भएपछि उहाँलाई जगद्गुरुको उपाधि स्वीकार गर्नको लागि चाहिँ अनुरोध भयो। त्यसै अन्तर्गत नेपालका प्रथम जगद्गुरु हुनुभयो र त्यस पछाडि त्यो ठाउँ चाहिँ जगद्गुरु पीठको रूपमा रह्यो र अहिले नेपाल सरकारले जगद्गुरुलाई चाहिँ बस्ने स्थानको रूपमा चाहिँ शङ्खमूल स्थित जगद्गुरु आश्रम दिएको छ, जगन्नारायण मन्दिर, र त्यहाँ बस्नुहुन्छ काठमाडौँमा हुँदाखेरि। त्यसरी नै अहिले भम्केनी धाममा भनेको महाकालीमा
यो भम्किनी धाम कहाँ पर्छ,
कुम्भ मेला सम्पन्न भएपछि उहाँले फेरि अर्को साधना गर्न जानुभयो महाकाली नदी, किनभने अब नेपाली अहिलेको जुन राजनीतिक परिवेशले गर्दाखेरि नेपालीहरूलाई चाहिँ एक हुनबाट वञ्चित गराएको छ राजनीतिले, सबैलाई तोडिदिएको छ, तामसालिङ बनाइदिएछ, कसैलाई चाहिँ लिम्बुवान बनाइदिएछ, कसैलाई खुम्बुवान बनाइदियो, कसैलाई मधेसी बनाइदियो, कसैलाई पहाडी बनाइदियो, आज नेपालीत्व हराएको छ, आज हामी नेपाली, आज सगरमाथामा बस्नेले चाहिँ म सानो टुक्रामा उतापट्टि म चाहिँ पहाडी मात्रै हुँ भनेर भन्छ, भने जुन तराईमा बस्नेले म चाहिँ मधेसी हुँ मात्रै भन्छ, तर नेपाली भन्ने एकदम कम भएको अवस्था देखेर जगद्गुरुलाई साह्रै चिन्ता लाग्यो, आज नेपालीत्व कता हरायो, त्यही भएर नेपालीहरूलाई अब जोड्नुपर्छ, अब नेपालीहरूलाई एक बनाउनुपर्छ भनेर उहाँले चाहिँ नि सम्पूर्ण नेपालीलाई कम्तीमा 1-1 रुपियाँ सहयोग सङ्कलन गरेर 75 जिल्ला भ्रमण गरेर नेपाल आमाको अष्टधातुको 75 फिट अग्लो मूर्ति निर्माण गर्ने अभियान लिएर कञ्चनपुरको महाकाली अञ्चलको कञ्चनपुर जिल्ला महाकाली नदीको किनारमा चाहिँ भम्केनी धाम भन्ने ठाउँ छ, त्यहाँनिर 4 महिना साधना गर्नुभयो र त्यहाँबाट नेपाल आमाको मूर्ति निर्माण गर्ने एउटा सङ्कल्प लिनुभयो र अहिले 50 जिल्ला पैदल यात्रा गर्दै गर्दै उहाँले चाहिँ 1-1 रुपियाँ उठाउँदै सुनसरी जिल्ला पुग्नुभएको छ र अब
अहिले जगतगुरु सुनसरी जिल्ला
सुनसरी जिल्लाको सतारा धाममै पुग्नु भएको छ र चाहिँ अब हाम्रो 18 गते त्यहाँ एउटा ठुलो यज्ञको उद्घाटन हुँदैछ धरानमा त्यही यज्ञको उद्घाटन गरिसकेर उहाँले अरू 25 जिल्ला बाँकी 25 जिल्ला सङ्खुवासभा भोजपुर धनकुटा तेह्रथुम पाँच ताप्लेजुङ पाँच थर इलाम झापा गरिसकेपछि उहाँ तराईको बाटो गएर फर्किँदै फर्किँदै जनकपुर पनि आउनुहुन्छ
जनकपुर आउने पनि उहाँको योजना छ
एकदम र 75 जिल्ला कम्प्लिट गरिसकेपछि प्रत्येक नेपालीबाट कम्तीमा 1 रुपियाँ पैसा र घर घरमा प्रयोगविहीन अवस्थामा रहेका तामा पित्तल लगायतका चाहिँ धातुहरू सङ्कलन गरेर नेपाल आमाको 75 फिट अग्लो 75 जिल्लालाई प्रतिनिधित्व हुने 3 करोड नेपालीको लगानी रहेको नेपाल आमाको मूर्ति निर्माण गर्ने अभियान लिएर जगतगुरु अहिले हिँडिरहनु भएको छ
भनाइको अर्थ हाम्रो जगतगुरु गुरुज्यू अहिले जुन तरिकाले भगवानको मात्रै मूर्ति स्थापना गर्ने जति परम्परा रहेको थियो त्यसलाई अलिकति नयाँ मोड दिँदै नेपाल आमा स्थापना गर्ने क्रममा लाग्नु भएको छ
भगवान नेपाल आमा पनि हामी नेपालीहरूको लागि त भगवानै हो
स्वाभाविक रूपले हामीले अहिलेसम्म प्राप्त अनुभव अनुसार हामी के बनाउँछौँ भनेदेखि भगवानको मूर्ति बनाउँछौँ होइन तर उहाँले मतलब आमाको मूर्ति बनाउने नेपाल आमाको मूर्ति बनाउने जुन उहाँको अठोट रहेको छ त्यसबाट के देखिन्छ भने हाम्रो नेपालमा नेपाल आमाले नै हामीलाई जन्माएका हुन् र उहाँप्रतिको जुन श्रद्धा कम भएर जान्छ त त्यसपछि के हुन्छ भने हामी हराउँछौँ र त्यसकारणले यो एउटा अत्यन्तै रचनात्मक र अत्यन्तै उपलब्धिमूलक र सबै नेपालीलाई देख्न पाउने गरी बनाउन अभ्यास गर्नुभएको छ यसलाई हामीले सराहना गर्नुपर्छ यसमा काम हामीले जुट्नु पनि पर्छ उहाँको अभियान एउटा नेपाल आमा बनाउने दोस्रो नेपालको सबै ठाउँमा घुम्ने अनि त्यसबाहेक के छ उहाँ दीक्षा पनि दिनुहुन्छ शिष्य पनि बनाउनुहुन्छ त्यस्तै सेवाको कामहरू आश्रमको के होलान् जसको कारणले एउटा आशा गर्न सक्छ के हो उहाँको त अरू थप अभियानहरू
अत्यन्त महत्त्वपूर्ण प्रश्न गर्नुभयो गुरुदेव मूल कुरो त जगद्गुरुको अभियान भनेको सुरुदेखि नै जसरी कुम्भ मेलाको उजागर गर्नुभयो र कुम्भ स्थापना गर्नुभयो त्यसदेखि नै उहाँले के चाहिँ महसुस गर्नुभयो भने ओहो नेपाल त एउटा स्वर्गको टुक्रा रहेछ नेपाल त देवभूमि रहेछ सम्पूर्ण देवी देवताहरूको साधनास्थली रहेछ हिमालय पर्वत भनेको त शिवजीको ठाउँ नै रहेछ हिमाद्रीखण्ड हिमवत खण्ड र चाहिँ मानस खण्डले जुन कुरा बताउँछ हाम्रो चाहिँ कैलास मानसरोवरदेखि यता चाहिँ पूर्वका चाहिँ विभिन्न हिमालय श्रृङ्खलाहरू छन् यी सबै श्रृङ्खलाहरूमा त सबै देवी देवताको बास मात्रै रहेछ भनेपछि त पक्कै तीर्थस्थल त यही नै हो नि त र वास्तवमा नै नेपाल त देश होइन जगद्गुरु भन्नुहुन्छ नेपाल देश होइन नेपाल त मन्दिर हो विश्वले झुक्नुपर्ने एउटा शिर हो नेपाल सगरमाथाको देश हो र सबै देवी देवताहरूको मुलुक हो भनेदेखि आज हाम्रा गण्डकी कर्णाली कोशी किन चाहिँ एकदम विक्षिप्त छन् किन चाहिँ आज रुनु परेको छ ती नदीहरूको किन अपमान भइरहेको छ आज हामी चाहिँ त्यत्र पवित्र हिम श्रृङ्खलाबाट बगेर आएका नदीहरूलाई किन चाहिँ छोडेर गइरहेछौँ कि हामीलाई पवित्र गर्न सक्दिनन् त नदीहरूले भनेर उहाँले तिनै गङ्गाहरूको प्रचार प्रसार गर्ने अभियान र नेपालमा रहेका लुप्त रहेका तीर्थस्थलको खोजी गर्ने अवस्था चाहिँ कामहरू गरिराख्नु भएको छ भने उहाँको अभियान अन्तर्गत अहिले मूल कुरा के छ भने गुरुदेव हजुरको चाहिँ नि जुन हाम्रो 12 ज्योतिर्लिङ्गहरू भनेर चाहिँ 12 ज्योतिर्लिङ्गको हामी कुरा गर्छौँ जुन अहिले हामीले खोज्यौँ भने हामीले इन्टरनेटतिर सर्च गऱ्यौँ भने चाहिँ हजुरको भारतमा मात्रै रहेको कुराहरू बुझेका छौँ तर गत साल जगद्गुरु महाराजले मल्लिकार्जुन ज्योतिर्लिङ्ग स्थापना नै गर्नुभयो प्रमाणित गरेर किनभने यो चाहिँ हजुरको चर्मण्यवती चमेलिया नदी र महाकाली नदी कृष्णा नदीको बिचमा चाहिँ चर्मण्यवती र कृष्णा नदीको बिचमा चाहिँ मल्लिकार्जुन ज्योतिर्लिङ्ग छ भनेर चाहिँ शास्त्रमा पूर्ण रूपमा लेखेको छ मानसखण्डमा भनेपछि त्यही प्रमाणलाई खोज्दै खोज्दै जाँदाखेरि त्यो कहाँ पर्दछ भनेर शैल्य शिखर भन्ने मल्लिकार्जुन ज्योतिर्लिङ्ग हजुरको चाहिँ जम्मै चाहिँ हजुरको दार्चुला जिल्लामा पर्दछ लिपु लेकको तलतिरपट्टि पर्दो रहेछ यो कुरो प्रमाणित गरेर उहाँले अहिले पनि एउटा हामीले जगद्गुरु सन्देश भन्ने पत्रिका जगद्गुरु नेपाल सन्देश भन्ने पत्रिका मार्फत उहाँले खोज्नुभएका अनुसन्धान गर्नुभएका कुराहरू चाहिँ हामीले प्रकाशन गरेर चाहिँ नेपाली जनजनमा नेपालीलाई नेपाल चिनाउने अभियानमा जगद्गुरु रहनुभएको कारणले गर्दाखेरि त्यसैको एउटा पार्ट स्वरूप चाहिँ हजुरको जगद्गुरु नेपाल सन्देश भन्ने पत्रिका पनि हामीले प्रकाशन गर्न थालेको जगद्गुरु पीठ सतराधामबाट र यो पत्रिका पनि मैले यहाँ स्वामीजीलाई चाहिँ हस्तान्तरण गर्न पनि भनेर म आएको थिएँ किनभने यो संसारको माध्यमबाट चाहिँ जगद्गुरुको अभियानहरू भनेका नेपालीलाई नेपाल चिलाउने अभियान चाहिँ जुन छ यो चाहिँ हामीहरूले सुरु गरेका छौँ
यो अत्यन्तै खुसीको कुरो छ र हजुरको पत्रिका मैले प्राप्त गरेँ र सबै श्रोतालाई पनि थाहा भइरहेको छ जगद्गुरु नेपाल सन्देश भनेर उहाँ हाम्रो हामी कहाँ काउन्टर राख्नुपर्छ र त्यसपट्टि सबैजना खरिद गरेर पढेर किनेर पढ्नुहुन्छ होला म एउटा के पनि कुरा गरौँ भने जगद्गुरुको एउटा यो सँगसँगै हाम्रो देश अहिले के पनि भइरहेछ देशमा धर्मै भित्रबाट यो म एउटा सन्देश पनि र हजुरको उहाँको लिस्टमा के कसो छ म निवेदन के गर्न चाहन्छु भने हाम्रो धर्मभित्र धार्मिक मन्दिरभित्र मन्दिरकै निर्माणमा हामी लागेका छौँ र मन्दिरमै धेरै ठाउँमा यो सन्देश हजुर जगद्गुरुसम्म पुगोस् र यस अभियानमा एउटा कुरा के थप्नुपर्ने खाँचो छ भन्दा पूजा हामी धेरै गर्छौँ र पूजाको क्रममा दसैँ आउँछ नि अनि विभत्स हत्या हुन्छ हामी धार्मिक मान्छे छौँ हामी कन्ठीमाला लाउँछौँ हामी शाकाहारी प्राणी छौँ र यो सन्देश नेपाल निर्माणको क्रममा अहिले जति जुन तरिकाले यो हत्याको क्रम बढेको छ राजनीतिले मान्छेलाई तोड्यो र धर्मको केही कमजोर व्याख्याले पशुलाई निशाना बनायो यो विषयमा जगद्गुरुको केही कुराहरू आएको छ कि छैन त्यस विषयमा पनि जानकारी पाउँ र म के एउटा यतातिरबाट किन हाम्रो अत्यन्त पवित्र नगरी जनकपुर धाम पनि एउटा धार्मिक नगर हो र यसमा पनि होइन यसको पुरानो इतिहास सर्वविदितै छ हजुरलाई यहाँ एउटा यहाँ होइन यो छेउछाउमा के हुन्छ भने धेरै मन्दिरहरू छन् र मन्दिरमा चाहिँ पूजा वर्षभरि हुने तर अब भगवान्ले देवताले हामीलाई बालबच्चा दिन्छन् बालबच्चा भगवान्को पूजाले आउँछ भन्ने धारणा रहिरहँदा राम्रै हो तर त्यसमा चाहिँ पशुलाई चाहिँ काट्ने बोलाउने ल्याउने र साधु सन्तले समेत मानव पण्डितले पनि पण्डितजीले पनि मन्त्र गरेर पानी छर्केर फुलमाला लगाइदिएर पशु काट्ने जुन प्रवृत्ति बढेको छ र त्यसले रहेको सम्पूर्ण धार्मिक मूल चिन्तनलाई धक्का दिएको छ यो पनि एउटा यो कारणले पनि समाज विक्षिप्त भएको छ र राम्रा मान्छे धेरै समेटिएका छन् र ठुला मान्छेको भनौँ न पावरफुल मान्छे धनी मान्छे शक्तिशाली मान्छे राजनीतिवाला मान्छेले के गर्छ भने साधुलाई दबावमा राखिदिएको छ र धर्म यसरी सङ्गुरिएको छ यो विषयले पनि प्रवेश पाओस् र उहाँ आउँदाखेरि उहाँलाई चाहिँ जनकपुरको जुन एउटा वर्षमा हुने यहाँको छेउछाउको भनाइको अर्थ यहाँको जुन अत्यन्त महत्त्वपूर्ण साधुहरू छन् उहाँ धेरै दुःखी अवस्थामा हुनुहुन्छ र सायद उहाँ यो अभियानलाई हामीले यहाँबाट सञ्चालन गरिराखेका छौँ उहाँकै अभियानभन्दा पनि मेरै अभियानभन्दा पनि हामी सँगै अभियानी हौँ र यसलाई सुरक्षित बनाउनुपर्छ देशको कुनै पनि मन्दिरमा पशु चाहिँ नकाटियोस् पशुले हामीलाई भगवान्सँग भेट गर्न दिँदैन त्यो हाम्रो भोजन पनि होइन यो एउटा अभियानसँग जोड्न पाए देश हत्यामुक्त साधुको ठाउँबाट भयो भने मलाई लाग्छ एउटा यो पनि
निश्चित रूपमा
हजुरको के अभिप्राय छ
निश्चित रूपमा जगद्गुरु त आफैमा पनि निम्बार्क सम्प्रदायमा दीक्षित चाहिँ एउटा सन्त हुनुहुन्छ उहाँको अभियान नै चाहिँ नि अहिंसा अभियान नै हो र निरन्तर रूपमा चाहिँ नि उहाँले गर्नुभएको अभियानहरू मूलत के छ भने धर्ममा हजुरले भन्नुभयो जस्तै अलिकति कमी कमजोरी
छन् व्याख्या अझै व्याख्या गर्न बाँकी रहेको छ मलाई सायद त्यो
व्याख्या भएको पनि छ तर समाजमा त्यो कुरालाई
लागू
गराउन सकिएको छैन त्यसले गर्दाखेरि यसलाई चाहिँ नि यो अब हजुर हामी जस्तै चाहिँ एउटा सन्त महात्माहरू र विद्वान व्यक्तित्वहरू धार्मिकता धर्मको मूल तत्त्वलाई खोज्ने व्यक्तित्वहरूकै अभियानले यसलाई चाहिँ
एउटा 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 समूह पनि बनाउनुपर्छ होइन एउटा समूह बनाएको अर्थ एक अर्कालाई अत्यन्तै उत्तम व्याख्याहरूसँगै समाजमा घुमेर हामीले पनि त्यतातिर गाउँ गाउँ भिजिट गर्ने एउटा प्लान म पनि अहिले प्लानमै छु गाउँमा भिजिट गर्छु हामी कहाँ यता अर्को पनि समस्या छ धर्मसँगै नै आखिर धर्मले नै दिने हो बाल विवाह हुँदैछ धेरै ठाउँमा त्यो पनि अब छोरीलाई दान गर्ने क्रममा उमेरकै ख्याल नगर्ने विवाह गर्छन् यो सामाजिक कुरीति रूपमा आइ बढिसकेका छ दोस्रो कुरो छोरीलाई म चाहिँ एउटा अभियानी के को पनि छु भनेदेखि म बाल आश्रम चलाउँछु त्यहाँ छोरी फाल्ने क्रम बढेको छ मान्छेलाई गर्भपतन गराउने फाल्ने यो कामहरू सरकारले त केही हदसम्म ल दुई चार हप्तामा अनुमति दिइदिएका छन् र त्यसलाई चाहिँ फाल्न पाइन्छ भनेर भन्छ तर हामी त जीव हिंसाको लाई चाहिँ जीवलाई हिंसा नै गऱ्यौँ भने त यो कुराहरूको पनि एउटा के हुन्छ नि मन्दिर निर्माण सँगसँगै व्यक्तित्व निर्माण समाजमा केही अन्धविश्वासहरूको समापन अब गर्नुपर्ने बेला भयो जागृत नेपाल उहाँको सान्निध्यमा उहाँको अभियानभित्रमा हामीले एउटा राम्रो तराईमा पनि पहाडमा पनि मधेसमा वा भनौँ पूर्व र पश्चिम सबैतिरबाट नदीसँगै ज्ञानको नदीको खाँचो देख्दछु
गुरुदेव यस विषयमा मलाई के लाग्छ भने जब मान्छेलाई कोही पनि भनौँ न एउटा चाहिँ अमेरिका कोही गएको छ अस्ट्रेलिया कोही गएको छ भने उसलाई चाहिँ त कहाँबाट आएको भनेर भन्नु म सगरमाथाको देशबाट आएको भन्दाखेरि एउटा गर्ववानित हुन्छ नि त्यसरी त कहाँबाट आएको म हिन्दू राष्ट्र नेपालबाट आएको भनेर उसलाई चाहिँ गर्ववानित हुन्छ क्या अब त्यसमा त्यति मात्रै नभएर हजुरलाई हजुरको परिवारको बारेमा हजुरको ठाउँको बारेमा हजुर कहाँबाट आउनुभएको जनकपुर धामबाट आएको भन्दा जुन गौरव हुन्छ पहिलो कुरो त म को हुँ भनेर चिन्नु आवश्यक छ क्या आज नेपालीले नेपाल चिन्न नसकेको अवस्था छ त्यसैले त्यसले गर्दाखेरि चाहिँ हाम्रो स्कुलदेखि हाम्रो शिक्षा क्षेत्र नै त्यस्तै छ, स्कुलदेखि नै हामीलाई चाहिँ के पढाइन्छ भन्दाखेरि विदेश पढाइन्छ र एसएलसी पास नगरिकन ऊ चाहिँ म चाहिँ अमेरिका जाने, युएस जाने, यस्ता भनौँ न अस्ट्रेलिया जाने कुराहरूबाट प्रेरित भएका छौँ हामी। त्यही आज म नेपाली हुँ भन्ने एउटा गौरव गर्ने कुरा चाहिँ म कस्तो ठाउँको मान्छे हुँ त, वैदिक सनातन धर्मको चाहिँ एउटा मूल केन्द्र भूमिको मान्छे हौँ,
हामी धार्मिक मूलबाट आएका हौँ।
यदि यो कुरा हामी जुन सन्तानलाई हाम्रो शिक्षा पद्धतिमा चाहिँ हामीले बुझाउन सक्यौँ भने जब ऊ आफै गौरवान्वित हुन्छ, हो हाम्रो धर्मले के सिकाएको छ त भने अनिबुझ छ। तर भने हामीले धर्म नै सिकाउन सकेका छैनौँ, हामी त परम्परा सिकायौँ, परम्परामा पिताजीले जे गर्नुभयो हामीले त्यही गऱ्यौँ, पिताजीले चाहिँ ए देवीको पूजा गर्नुपर्छ भनेर खसी काटेर खान सिकायो त्यही चाहिँ हामीले पनि सिक्यौँ, त्यो एकदम गलत प्रवृत्ति। अब त्यो सिकाइदिनको लागि साधु सन्त महात्माहरूकै आवश्यकता हुन्छ र यसलाई संस्थागत रूपमै यो र
एउटा अभियानको रूपमा
हामीले लानुपर्छ र अहिंसा मुक्त नेपाल सिर्जना गर्नुपर्छ भन्ने।
अन्तमा हामी अब समय एक मिनट रहेको छ, म उहाँको सम्पूर्ण अभियानलाई अत्यन्तै कदर गर्दै हजुरलाई हार्दिक स्वागत गर्दै उहाँको एउटा मूल सन्देश अन्तमा के भनिदिन खोज्नुहुन्छ जगद्गुरुको?
मूलत अब जगद्गुरु महाराजले अहिले अभियान सुरु गर्नुभएको नेपाल आमाको मूर्ति निर्माणको अभियान छ, त्यसमा प्रत्येक नेपालीलाई जोड्ने जगद्गुरुको चाहना छ र प्रत्येक हामी नेपाली मिलेर एउटा काम हामीहरूले चाहिँ सबै नेपालीले गर्न सक्यौँ भने सम्पूर्ण काम नेपालीले गर्न सक्छौँ एउटा उदाहरण पनि हो र प्रत्येक नेपालीहरूलाई जगद्गुरुको एउटा सन्देश छ, जगद्गुरु सन्देश मार्फत कि अब हामी यो नेपाल आमाको मूर्ति निर्माण गर्ने अभियानमा जुटौँ र राष्ट्रियतालाई सबल बनाऊँ। राष्ट्रिय धर्म नै मूल धर्म हो मानवको, यदि राष्ट्रलाई चिन्न सक्यौँ भने नेपाल मातालाई धरतीलाई पूजा गर्न सक्यौँ भने हामी समग्र रूपमा चाहिँ पूर्ण बन्दछौँ अनि हामीले हरेक कुरालाई चिन्दछौँ। आमाको आशीर्वाद बिना केही पनि हुन सक्दैन एउटा सन्तानलाई, त्यही भएर नेपाल आमाको आशीर्वाद प्राप्त गर्ने प्रत्येक नेपालीले नेपाल आमाको मूर्ति निर्माण गर्ने अभियानमा लागौँ। जगद्गुरु अब केही महिनाभित्रैमा जनकपुर पनि आउँदै हुनुहुन्छ र जनकपुर आउने अभियानमा हजुरहरूले चाहिँ त्यो थोत्रे तामा पित्तल के छन् नेपाल आमाको मूर्ति हजुरको एउटा दियो मात्रै पऱ्यो भने पनि तपाईँले त्यो नेपाल आमाको मूर्ति निर्माण गर्नुभएको, हजुरले एक रुपियाँ मात्रै त्यहाँ हाल्नुभयो भने त्यो पनि नेपाल आमाको मूर्ति निर्माण तपाईँको पनि लगानी हो। र अर्को कुरा के भने यदि हजुरले एक रुपियाँ मात्रै हाल्न छुट्नुभयो भने पनि हजुर रुनुहुनेछ नेपाल आमाको मूर्ति देखेर, ओहो म कति अभागी रहेछु ताकि मैले एक रुपियाँ पनि लगानी गर्न सकिनँ। त्यसले गर्दाखेरि हजुरहरू नछुट्नुहोस् र कथम कदाचित छुटिहाल्नुभयो भने हजुरलाई चाहिँ हाम्रो चाहिँ नेपाल आमाको मूर्ति निर्माण अभियानको एउटा खाता छ राष्ट्र वाणिज्य ब्याङ्कमा रहेको, त्यो खातामा चाहिँ हजुरले चाहिँ राख्न पनि सक्नुहुन्छ। तर देश विदेशमा हुनुहुन्छ भने, तर नेपालमै हुनुहुन्छ भने जगद्गुरुको यात्रा चलि नै रहेको छ र अब जनकपुर आइपुग्दाखेरि हजुरहरू त्यसमा नछुट्नुहोस् भन्ने मेरो चाहिँ जगद्गुरु पीठ नेपालको तर्फबाट, जगद्गुरुको अभियानको तर्फबाट, नेपाल आमाको मूर्ति निर्माणको अभियानको तर्फबाट चाहिँ सम्पूर्ण जनकपुरवासी र यो रेडियो सुनिराख्नुभयो जनकपुर बाहिरका पनि को को हुनुहुन्छ उहाँहरूलाई पनि, नेपालीहरूलाई पनि मेरो चाहिँ अनुरोध छ, यही नै जगद्गुरुको सन्देश हो, जगद्गुरु पीठ क्षेत्रधामको सन्देश हो।
हजुरले अत्यन्तै महत्त्वपूर्ण समय निकालिरहेका बिहान रेडियो जनकपुर 97 MHz यो तरङ्गमा कवीर अमृत बानीमा जगद्गुरुको सन्देश राख्नुभयो र हामीले सुन्न पायौँ। उहाँलाई हाम्रो अत्यन्तै हार्दिक नमन पनि प्रणाम र शरण स्पर्श गर्न चाहन्छु र हजुर उहाँको प्रतिनिधिलाई पनि धेरै कदर गर्छु र समय दिनुभयो र उहाँको सन्देश तुरुन्तै फैलेर सबै नेपालीलाई एकै ठाउँमा बन्ने पारौँ र हामी सबै मिलेर आफ्नो जीवनलाई सेवामूलक कार्य गर्दै सबै एक भातृत्व प्रेम स्थापना होस् र जगत यो जगद्गुरु नेपाल आमाको निर्माण जुन काम छ त्यो सफल होस् र हामी सबै मिलेर यसलाई पुरा गरौँ र हजुरको सन्देशलाई म अत्यन्तै हार्दिकता साथ राखेँ। समय दिनुभयो, हजुरलाई धेरै धेरै धन्यवाद।
धन्यवाद गुरुजी।
यह बात के साथ ही आइए कार्यक्रम से हम विदा लेब, बाकी प्रसंग फिर दोसर दिन है, जगत गुरु के आला के बाद में हुनका संभव है तो हुनकर वाणी में राखे के प्रयास करब, हिनका से तात में जुड़ब, अब व्यस्त बहुत रहे छथि फिर भी देखे छी केना होय छै, बाकी प्रसंग फिर दोसर दिन, आइ तऽ अतबे के लेल छुट जाय, व्यस्त शाहबंदगी शाहबंदगी
शाहबंदगी। कछु न आया उज्जवल पहिने कपड़ा पान सुपारी खाय उज्जवल पहिने कपड़ा पान सुपारी खाय कबीर गुरु की भक्ति बिन बांधा जमपुर जाय कबीरा बांधा जमपुर जाय
नयन माही पोढ़ते परिमल अंग लगाय, महलन माही पोढ़ते परिमल अंग लगाय। ते सपने दिसे नहीं देखत गए बिलाय कबीरा, देखत दे बिला आए हैं ते जाएंगे राजा रंग फकीर, आए हैं ते जाएंगे राजा रंग फकीर। एक सिंहासन चढ़ चले बांधा जा